पडकास्ट सिरिज गुलाबी सम्वादको यो आजको अर्को नयाँ एपिसोडमा तपाईँलाई धेरै धेरै स्वागत छ। म छु करुणा।
अनि म सविता। आज हामी यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विभिन्न क्षेत्रमा छलफल गर्ने सिरिजको सेकेन्ड सिजनको 68 भागमा छौँ
र आजको एपिसोडमा पनि हामी सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थ एन्ड राइट्ससँग जोडिएको नयाँ विषयवस्तुमा छलफल गर्दैछौँ। हुन त हामीले अघिल्लो हप्तै इन्फर्म गरेका थियौँ, हामी अबका केही एपिसोडहरूमा चाहिँ फिल्मसँग जोडिएर यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका कुराहरू गर्नेछौँ। अघिल्लो हप्ता हामीले फिल्महरूले के कसरी महिलाका दुर्व्यवहारका घटनाहरू, महिलाले भोग्दै आएका हिंसाका घटनाहरूलाई देखाएको छ भनेर छलफल कुराकानी गरेका थियौँ भने आज चाहिँ हामीले मुभीहरूले बाल बालिकालाई लक्षित गरेर बाल यौन मनोविज्ञानलाई बुझाउने हिसाबले चाहिँ त्यस्ता चलचित्रहरू निर्माण गरेका छन् कि छैनन्, नेपालको सन्दर्भमा चाहिँ त्यस्ता चलचित्रहरूको अवस्था के छ, यदि छ भने चाहिँ कतिको सकारात्मक छ, छैन भने चाहिँ किन नभएको होला भन्ने विषयमा चाहिँ छलफल कुराकानी गर्दैछौँ।
र आजको यो छलफलको लागि हामीले फिल्म मेकर तथा स्टोरी टेलर केदार श्रेष्ठलाई निम्ताएका छौँ यो विषयमा छलफल कुराकानी गर्नको लागि। मजाले स्वागत छ केदारजी पडकास्ट सिरिज गुलाबी सम्वादमा।
धन्यवाद।
आजको एपिसोडमा चाहिँ हामीले खास यो नेपाली फिल्म अथवा हुन्छ नि अरू कन्ट्रीको फिल्महरूले चाहिँ यो बाल बालिकालाई चाहिँ कसरी यौन शिक्षाको कुराहरू बुझाइरहेको छ अथवा उनीहरूको यौन मनोविज्ञानलाई बुझ्नको लागि प्रयास गरिरहेको छ भन्ने विषयमा कुराकानी गर्दैछौँ। अब प्रश्नतिर जाँदाखेरि चाहिँ हुर्किँदै गरेका बाल बालिका तथा किशोर किशोरीलाई यौन शिक्षाको बारेमा बुझाउने चलचित्रहरू निर्माण भएका छन् कि छैनन् नेपाली कन्टेक्स्टमा अथवा अन्य कन्ट्रीको कन्टेक्स्टमा?
जुन अहिले यौन शिक्षाको कुरा गर्नुभयो, नेपालको सन्दर्भमा चाहिँ त्यसरी यौन शिक्षा मूलक नै भनेर त्यसरी चलचित्र बनेको अथवा फिचर फिल्म भन्दा विशेष फिचर फिक्सन फिल्म भनेको चाहिँ खास पाइँदैन। तर केही सर्ट फिल्महरूले चाहिँ त्यो विषयलाई अथवा त्यो कुरा बुझाउने गरी चाहिँ विषयवस्तु उठान गरेको चाहिँ पाइन्छ। सामान्यतया 40 मिनट भन्दा तलकोलाई चाहिँ हामी सर्ट फिल्म भनेर मान्छौँ। सामान्यतया यसको आफ्नो क्याटेगोरी छ, त्योभन्दा माथिले हामी फिचर फिल्म भनेर भन्छौँ। नेपालको सन्दर्भमा यो बनिरहेका फिल्महरू, जस्तै हामी चलचित्र घरमा गएर हेरिरहेका फिल्महरूले चाहिँ यो कुराहरू उठान गरेको चाहिँ हामी त्यति धेरै पाएका छैनौँ, खास पाएकै छैनौँ। तर केही सर्ट फिल्महरूले चाहिँ यही विषयवस्तुमा पनि शिक्षा दिने हिसाबले पनि केही लर्निङ होस् केटाकेटीलाई, बालबालिकालाई अथवा अभिभावकलाई भन्ने हिसाबले केही थोरै एकदम नगण्य रूपमा चाहिँ भनेका छन्।
त्यो कुरा गर्नुभयो, सर्ट फिल्महरू चाहिँ अलि बनेको छन् अब अरू फिल्महरू भन्दा भनेर होइन, त्यसमा देखाएको दृश्यले चाहिँ बालबालिका तथा किशोर किशोरीको यौन मनोविज्ञानलाई चाहिँ कस्तो खालको प्रभाव पार्छ, हजुरले के पाउनु भएको छ?
यस्तो छ, यौन मनोविज्ञानमा प्रभाव पार्ने भन्ने कुरामा चाहिँ जुन अहिले हामीले चलचित्रको भाषामा मेन स्ट्रिम फिल्म भनिरहेका छौँ, चलचित्र घरमा देखाइरहेका अलिकति कमर्सियल्ली हाइपिएका अथवा अलिकति कमर्सियली चलाउनको लागि बनाएका फिल्महरू जुन छ, त्यो सबै फिल्महरू यौन शिक्षा दिन अथवा नदिन होइन जुन तरिकाले बनाए पनि त्यसले यौन मनोविज्ञानमा प्रभाव त पार्छ नै, किनकि हाम्रोमा बाल चलचित्र अथवा चिल्ड्रेन फिल्म भनेर त्यस्तो क्याटेगोराइज पनि गरेको अवस्था छैन। ओभरअल जे फिल्म आयो त्यही फिल्म नै अभिभावकसँग गएर हेर्ने बालबालिकाले अथवा युट्युबमा आफ्नो हिसाबले हेर्ने, जे अरूले हेर्छ त्यही सबै उहाँहरूको मनोविज्ञान अथवा उहाँहरूको उमेर समूह अनुसारको लागि चाहिँ छुट्याएको छैन, किन हाम्रोमा चाहिँ उमेर समूह अनुसारले फिल्म हेर्नुपर्छ भन्ने त्यो ज्ञानै छैन। अन्त सेन्सर बोर्डले चाहिँ 18+ अथवा एडल्ट युनिभर्सल यस्तो पिजी भनेर प्यारेन्ट गाइड यस्तो तरिकाले सेन्सर सर्टिफिकेट दिन्छ, तर त्यसलाई हामीले राम्रो तरिकाले बुझेका पनि छैनौँ। र बालबालिकाले हेर्ने फिल्म कुन हो र बालबालिकाले कस्तो फिल्म देखाउने भन्ने कुरामा अभिभावकदेखि लिएर सम्बन्धित निकायहरू पनि सचेत भएको पाइँदैन। त्यो हिसाबले हेर्दाखेरि हरेक फिल्मले चाहिँ त्यो प्रभाव पार्छ नि जुन मनोविज्ञानमा, त चल्तीमा भइरहेका फिल्महरू हेर्नु बालबालिकाले युट्युबमा अथवा कुनै माध्यमबाट हेर्नुहुन्छ भने त्यहाँ पनि छन्, त्यहाँ त किनकि जेन्डरका कुरा छन्, सेक्सका कुरा छन्, विपरीत लिङ्गीप्रतिको आकर्षणको कुराहरू पनि छन्, त्यो त टिनेजरहरूले झन् बढी महसुस गर्नुहुन्छ नि त त्यो कुरा त होइन। तर हाम्रोमा चाहिँ त्यो हिसाबले जुन बालबालिकालाई असर पर्छ है, यसले यो चाहिँ बालबालिकालाई हुँदैन र बालबालिकालाई नै देखाउने हो भने चाहिँ त्यसलाई यसरी लानुपर्छ भने त्यो हिसाबले ट्रिटमेन्ट गरेको कथालाई अथवा प्रस्तुतिलाई त्यो चाहिँ हाम्रो छैन नि, त्यसले एकदमै ठुलो प्रभाव पार्छ। जस्तै हामीले हेर्दाखेरि केही पनि प्रभाव पारेको छैन सामान्य हो जस्तो लाग्न सक्छ, तर त्यसले बालबालिकाको मानसिकतामा बालबालिकाको दिमागमा चाहिँ त्यसले केही न केही, किन्तु दृश्यात्मक दृश्य विधा हो नि त चलचित्र, त झन् ठुलो पावरफुल हुन्छ क्या यो कुराहरू त होइन। चलचित्रमा त एउटा मान्छेले लगाउने लुगाको आकर्षणै कति हुन्छ है, त्यो अनुसारले फेसन आइरहेको हुन्छ नि त बजारमा त होइन, भने त्यसले दिने अरू विषयवस्तु त अवश्य पनि त्यसले फरक पार्छ। त्यहाँ बोलिने संवाद, त्यहाँ गरिने हाउभाव, त्यसले धेरै कुराले असर पार्छ नि। हाम्रोमा चाहिँ त्यसरी सकारात्मक असर पार्ने पाठहरू चाहिँ अलिक कम छ मेन स्ट्रिमको फिल्महरूमा होइन। अनि जुन केही सर्ट फिल्महरू चाहिँ जुन यौन शिक्षा बुझाउनेकै लागि अथवा त्यो शिक्षा दिनेकै लागि बनाएका फिल्महरू त सचेत भएरै बनाएका हुन्छन्, के कुरा दिने, के कुरा नदिने, अनि कुन उमेर समूहले कसरी बुझ्छन् भने त्यो अनुसारले त्यो उमेर समूहलाई बुझ्नको सजिलो होस् भन्ने हिसाबले बनाइन्छ होइन। त्यसले त सकारात्मक प्रभाव पार्ने नै भयो। हाम्रोमा त अब त्यो शिक्षा प्रणालीमा पनि त्यो खालको छैन क्या। अब हाम्रो समयमा हेर्ने हो नि त, प्रजनन स्वास्थ्य जस्तो कुराहरू त हामी स्केप गरेर आउँथ्यौँ, हाम्रो टिचरले नै स्केप गरेर पढाउनुहुन्थ्यो त्यो पेजै त्यो च्याप्टरै नपढाइकन जानुहुन्थ्यो, त्यो अवस्था थियो। किन त्यो हेजिटेसन, त्यो जुन एक खालको लाज जस्तो बाट आएका हुन् त, तर अहिले चाहिँ शिक्षा प्रणालीको हिसाबले त त्यो कुराहरू चाहिँ त्यति धेरै छैन, तर त्यो पनि एकदम सहज रूपमा भइसकेको चाहिँ छैन हाम्रोमा, किनकि हाम्रोमा चाहिँ अझ पनि केटा र केटी साथी हुन्छ भन्ने मानसिकता नै अझ स्थापित भइसकेको छैन नि त, होइन? केटा र केटी नै साथी हुन्छ र भन्ने अझ पनि छ, किनकि अझ पनि होइन काठमाडौँका राम्रा स्कुलहरूमा नाम चलेका अथवा ठुला भनेका भनिएका स्कुलहरूमा पढ्नेहरूमा त्यो समस्या छ भने चाहिँ ओभरअल नेपालको कुरा गर्दा कति अप्ठ्यारो होला कति ठाउँमा त भन्नु।
जस्तो हामीले अब फिल्मलाई त एकदम समाजको ऐनाको रूपमा पनि लिन्छौँ, अघि भन्नुभयो नि हजुरले जस्तो ड्रेसअपकै कुरा, फिल्ममा एउटा खालको ड्रेसअप गर्यो भने त्यो बजारमा चाहिँ त्यसले लिइहाल्छ, मार्केट लिइहाल्छ भन्ने खालको कुरा पनि भयो होइन। त्यही भएर पनि यो नेपालको ठ्याक्क हामीले अरू कन्ट्रीको कुरा छोडेर नेपालकै कुरा गर्दाखेरि यौन शिक्षालाई सूक्ष्म रूपले बुझाउने खालको कुनै सिनेमा बनेको छ त? अघि पनि हुन त छैन भन्ने खालको कुरा आयो, तर यसो
सम्झिँदा छैन नेपालमा त त्यो यौन शिक्षाकै सवालमा चाहिँ त्यसरी बनेको छैन। यस्तो पनि हो, फेरि अब चलचित्र एउटा चाहिँ कला साहित्यको एउटा विधा हो, एउटा विषयवस्तुलाई बुझाउनकै लागि भनेर बनाउँदाखेरि चाहिँ त्यो चलचित्रले फेरि आफ्नो सिनेमाटिक भ्यालु कतिको राख्छ भन्ने कुरा एउटा हुनसक्छ। त्यो हिसाबले त्यो बुझाउनकै लागि बनाउने चलचित्रहरू अलिक फरक खालको हुनसक्छ होला, डकुमेन्ट्री फिल्म हुनसक्ला अथवा अरू केही सन्देशमूलक अरू केही फिल्महरू हुनसक्ला होइन, शिक्षणकै हिसाबले जाँदाखेरि। तर किन यौन शिक्षा नै बुझाउनको लागि भनेर चाहिँ ओभरअल एउटा फिल्म त्यो सम्भव छैन, त्यसकै लागि नै यौन शिक्षा बुझाउनकै लागि भनेर नै त्यो अनुसारले कथा लेख्नुपर्ने हुन्छ होइन। तर सामान्य आइरहेका फिल्महरूमा चाहिँ यौन शिक्षा बुझाउन नसके पनि त्यसमा नकारात्मक प्रभाव पार्ने खालको कुराहरूमा चाहिँ सचेत हुन सकिन्छ नि त।
बालबालिका चाहिँ एकदमै धेरै सेन्सिटिभ हुन्छन् नि त होइन, उनीहरू सामान्य खालको एउटा बेड सिन छ भने पनि उनीहरूलाई चाहिँ एकदम चासो भइरहेको हुन्छ कि, त्यो हुँदाखेरि उनीहरू यस्तो धेरै सेन्सिटिभ उमेरको बच्चाहरूको लागि किशोर किशोरीको लागि चाहिँ यौन शिक्षा यौन स्वास्थ्यलाई लिएर चाहिँ सिनेमा निर्माण गर्ने पक्षले किन यसलाई प्राथमिकतामा नराखेको होला?
एउटा कुरा चाहिँ हाम्रोमा सिनेमाको त्यति साह्रो विकास भइसकेको अवस्था होइन, हाम्रो सिनेमाको त्यसै धेरै पछाडि भएको लोक 50 वर्ष मात्र क्रस भएको, 2-3 वर्ष अगाडि मात्रै होइन, अझ सिनेमाकै भ्यालुको रूपमा त हामी पछिल्लो समयमा त धेरै काम भइरहेको छ। अनि एउटा कुरा नेपालमा बालबालिकालाई भन्नु, अझ हामी सामान्यतया चाहिँ टिनेज भने पनि त्यही बालबालिका अन्तर्गतै पर्छ, 18 वर्षभन्दा मुनिका जुन उमेरसँगको कुरा गर्ने होइन, उहाँहरूको बारेमा बोलिदिने अथवा उहाँहरूलाई सोच्ने जुन तरिका नै हाम्रोमा त्यो सामाजिक अथवा राजनीतिक प्रणाली नै त्यो खालको छैन। बालबालिका सबैभन्दा पिछडिएको वर्ग हो, तपाईँको अझ अहिले पछिल्लो समयमा आदिवासी जनजाति महिलाहरूको त विभिन्न आन्दोलनहरूबाट एक खालको अधिकारहरू स्थापित भएका छन्, उहाँहरू त बोल्न सक्नुहुन्छ, महिलाले आफ्नो बारेमा बोल्न सक्नुहुन्छ, आदिवासीहरूले जनजातिहरूले आफ्नो बारेमा बोल्न सक्नुहुन्छ, त्यो हकितका कुराहरूलाई पनि एक ठाउँमा जे पनि कानुनी रूपमा उहाँले लिएर आउनु भएको छ। बालबालिका विषयमा बालबालिका क्षेत्रमा काम गर्नेहरूले बोलेर केही कुराहरू स्थापित भएका छन्, तर बालबालिका स्वयं त आफ्नो आवाजहरू उठाउन सक्नुहुन्छ नि त। त्यसले गर्दा पनि बालबालिका चाहिँ अझ पिछडिएको अवस्थामा अथवा देशको सबभन्दा पछिल्लो नागरिकको हिसाबले, नागरिकताको हिसाबले त उहाँ नागरिक होइन, त्यही पनि जिम्मेवारी अभिभावकत्वको हिसाबले देशको पछिल्लो नागरिकको रूपमा चाहिँ बालबालिका लिन्छ। बालबालिका पहिलो प्राथमिकतामा परेकै छैन हाम्रोमा कि। मलाई चाहिँ के लाग्छ भने अहिले हामी विशेष गरी पश्चिमी देशहरूको धेरै चर्चा गरिरहेका हुन्छ विकासको कुरामा, समृद्धिको कुरामा, किन त्यो समृद्ध छ, किन त्यो विकसित भइरहेको छ भने त्यहाँ चाहिँ बालबालिकाहरू चाहिँ पहिलो प्राथमिकतामा पर्छन् होइन। देशको कानुनले र सामाजिक प्रणालीले, राजनीतिक प्रणालीले, आर्थिक प्रणालीले के गर्छ भने बालबालिकालाई पहिलो नम्बरमा राख्छ र उहाँहरू त्यो अनुसारले चाहिँ ट्रिट गर्नुहुन्छ, समाजमा पनि बालबालिकालाई पनि त्यो अनुसारले गर्नुहुन्छ र उहाँहरूको त्यो मानसिकताले चाहिँ देश नै खालको समृद्धितिर गइरहेको छ। तर हाम्रोमा के छ, हामी समृद्धिको नारा चाहिँ राजनीतिक हिसाबले लगाइरहेका छौँ, हामी भविष्यको कर्णधार चाहिँ भन्ने बालबालिकालाई, तर भविष्यकोमा कर्णधार बनाउनलाई त वर्तमानमा उहाँहरूप्रति केही उत्तरदायित्व हुन्थ्यो होला नि त, त्यो विश्वास छैन। त्यो विषय हाम्रो शैक्षिक प्रणालीदेखि सबै कुराहरूमा यो ल्याक छ। मेन कुरा त हाम्रो सामाजिक प्रणाली छन्, सामाजिक जुन रहन सहनको कुरा छ, त्यो कुरालाई कतिपय अवस्थामा चाहिँ कानुनमा लेख्दैमा अथवा कानुन बनाउँदैमा चाहिँ सामाजिक र सांस्कृतिक प्रणालीलाई परिवर्तन गर्न गाह्रो छ नि त। त्यो त घर घरसम्म पुग्न पर्यो त्यो कुराहरू त। कानुनले केही भयो भने कानुनले यस्तो गर्छ है, अथवा कानुनमा यस्तो कुरा छ, अथवा हाम्रो संविधानले यस्तो भन्छ भनेर मात्र भएन, मानिसको मानसिकता परिवर्तनको लागि, सामाजिक प्रणाली सांस्कृतिक प्रणालीमा चाहिँ परिवर्तन गर्नको लागि चाहिँ त्यहाँ पुग्नको लागि धेरै नै गाह्रो छ अझ पनि।
जस्तो मैले केही दिन अगाडि ओ माई गॉड 2 हेरेको थिएँ कि, त्यसमा अब एकदम सामान्य खालको कुरालाई लिएर कस्तो मजाले पोर्ट्रेट गरेको छ कि, मास्टरबेसनको कुरा छ नि एउटा बच्चाको होइन, त्यो कुरालाई लिएर उसको स्कुलले उसलाई कस्तो खालको ट्रिट गर्यो भन्ने खालको कुराहरू देखाएको छ, उसको बुवाले उसलाई कसरी हेल्प गर्यो अथवा सुरुमा चाहिँ उसलाई हेल्प गर्न सकेकै थिएन होइन, उसले रियलाइज गर्नै सकेको थिएन नि त, त्यस्तो खालको कुरा छ। हाम्रो नेपालमा चाहिँ यस्तो खालको मुभी जुन चाहिँ बाल बालिकाको यङ साइकोलोजीलाई लिएर गरिन्छ, यस्तो खालको मुभी निर्माण हुन चाहिँ कतिको आवश्यक छ जस्तो लाग्छ हजुरलाई?
आवश्यकता त छ नि, अब हाम्रो धेरै धेरै विषयवस्तुमा सिनेमाहरू बन्न बाँकी नै छ, विषय केन्द्रित भएर त हाम्रोमा सिनेमाहरू बनेकै छैनन् भन्दा पनि हुन्छ। अझ पनि भन्ने हो भने 5 वटा फाइट 5 वटा गीत राखेर उही खालको परिवारका कथा, उही खालका चाहिँ लभ स्टोरी होइन, लभ स्टोरी पनि भनिकन भने केटा र केटीको कथा जस्तो भएको छ, त्यो हिसाब छ, त्यही हिसाबले त उठाउन एकदमै जरुरी छ। विषयवस्तुमा यही र यो शिक्षाको कुरा प्रजनन स्वास्थ्यका कुरा बालबालिकासँग सम्बन्धित कुरा विभिन्न विषयहरू छन् नि त हामीसँग. त्यो विषयमा त अब बल्ल चलचित्रहरूले त्यो विषयहरू केही नयाँ मेकरहरूले त्यसमा उठान सुरु गर्नु भएको छ. त्यो बिस्तारै हुँदै जान्छ होला किनकि हामी मेकिङको हिसाबले पनि फिल्म मेकिङमा पछाडि नै छौँ. त्यो सचेतनाको हिसाबले फिल्मको अस्थेटिक सौन्दर्य शास्त्रको हिसाबले पनि हामी पछाडि छौँ नि त. त्यो पाटोबाट पनि अहिले बहस भइरहेको भयो. बन्द जरुरी छ र बन्दै जानेछ भन्ने विश्वास हो. तपाईँले भने ओएमजी टूको कुरा गर्दाखेरि त्यहाँ त अब धेरै नै एउटा टिनेजरको एउटा कथालाई यस्तो राम्रोसँग उठाएको छ र त्यो सधैँ परिवारले कसरी सपोर्ट गर्छ गरिरहेको छ भन्ने कुरा छ. हाम्रोमा चाहिँ त्यो पारिवारिक सपोर्ट अथवा त्यो पारिवारिक वातावरण त्यो खालको अझ पनि छैन. आफ्नो कुराहरू बामा अगाडि ढुक्क तरिकाले भन्ने अथवा आफ्नो जिज्ञासाहरू राख्ने यो जिज्ञासाहरू त अनेक हुनसक्छ नि त होइन. अथवा त्यो समस्या पनि भोगिरहेका हुन्छन्. हाम्रोमा चाहिँ एक बालिकाले चाहिँ आफ्नो मेन्सुरेसन हुँदाखेरि मेन्सुरेसन भयो भनेर भन्न सक्ने अवस्था अझ पनि कति तहसम्म बनेको छैन कि. ओभरअलले हेर्ने भने त छ छैन. त्यो केही सीमित अर्बन एरियामा चाहिँ त्यो केही फर्स्ट मेन्सुरेसनलाई पनि एक खालको सेलिब्रेसन गर्ने डेभलप भइरहेको छ नि त. त्यो हिसाबले केही त भइरहेको छ तर त्यो ओभरअलले चाहिँ त्यो कुराहरू त्यति मात्र पुग्दैन भन्ने कुरा हो. अनि चलचित्रको सवालमा त अधिकांश चलचित्रले त त्यो यौन शिक्षाको कुरामा झन् नकारात्मक सन्देश दिने नकारात्मक प्रभाव पार्ने खालको चाहिँ बढी छ. अनि किन त्यो उमेरसम्म अनुसार भनेको छैन कि अनि कुन उमेरसम्मको कथा हामीले उठाइरहेको छौँ भने पनि त्यसरी पनि छैन. अनि हाम्रो टार्गेटेड अडियन्स को हो भन्ने तरिकाले पनि छैन. ओएमजी पनि टार्गेटेड अडियन्स त एडल्टहरू नै हो नर्मली चाहिँ होइन. तर त्यसो टिनेजरदेखि भन्दा नर्मल्ली प्लस 14 प्लस 15 फिल्म हो. त्यो हिसाबले त्यहाँ टिनेजरहरू पनि त्यो उमेरसम्म पर्नुहुन्छ. अब हाम्रोमा त्यो उमेरसम्म अनुसारले सानो बालबालिकालाई पनि कसरी त्यो कुरा जस्तो कति जिज्ञासाहरू हुन्छ नि म कसरी जन्मिएँ भनेर बच्चाहरूले होइन यो कुराहरूलाई बुझाउन सजिलो त छैन. तर त्यो बुझाउने प्रयत्नहरू पनि भएका छैनन्. चलचित्रमा मात्र होइन चलचित्र एउटा साहित्यको रूपमा मान्ने हो भने त हामी सामान्य रिटर्न साहित्यमा पनि त्यो कुराहरू छैन नि. नेपालमा चाहिँ हाम्रो बालबालिकालाई यो कुराहरू सिकाउन सकिन्छ बुझाउन सकिन्छ भन्ने कुरामा चाहिँ त्यस्तो पाटाउन बित्ति नै स्केप गर्ने चलन बढी छ.
अन्तिममा चाहिँ यो चाइल्ड साइकोलोजी त्यो पनि अझ यो सेक्स साइकोलोजीको कुरालाई लिएर तपाईँको विचारमा चाहिँ कस्ता खालका चलचित्रहरू नेपालको कन्टेक्स्टलाई लिएर निर्माण गरिनुपर्छ भन्ने लाग्छ?
एउटा त यो विषयगत रूपमा नै बनाउन सकियो भने त धेरै राम्रो होइन. यही विषयमा नै केन्द्रित रहेर त्यसलाई नै कथावस्तु बुझ्न सक्यो भने धेरै राम्रो. सकिँदैन भने पनि जुन हामीले बनाइरहेका चलचित्रहरूमा पनि बालबालिकाले हेर्न मिल्ने खालको छ, बालबालिका पनि हेर्छन् यो फिल्म भन्ने लाग्छ भने चाहिँ त्यसमा कम्ती यौन सचेतनाका कुराहरूमा अलिकति अवेर भएर होइन जिम्मेवार भएर फिल्म मेकरहरूले त्यो बनाउन जरुरी छ. सामान्य कुराहरूबाट उहाँहरूलाई त्यो मनोविज्ञानमा सकारात्मक प्रभाव जिज्ञासा उत्पन्न हुने त होला. तर त्यसको केही समाधान चलचित्रले सबै कुराहरू उत्तर त्यसको एन्सर दिनै पर्छ दिन्थे नै भन्ने त होइन. तर त्यो कुरालाई त्यो मनोविज्ञानमा चाहिँ नकारात्मक असर नपर्ने गरी त्यसलाई कसरी सहज तरिकाले प्रेजेन्ट गर्न सकिन्छ भने प्रस्तुतिकरणमा त्यो ध्यान दिन जरुरी छ जस्तो लाग्छ कि. धेरै उसमा जस्तो तपाईँको नेपाली फिल्महरू म्याक्सिमम केही अगाडिका फिल्ममा त रेपका सिनहरू हुन्थ्यो नि त
होइन.
त्यो रेपका सिनहरू एक खालको त्यो इन्टरटेन गरिरहेको हुन्थ्यो अडियन्सले त्यस्तो कुराहरूमा होइन. अनि त्यो चाहिँ हाम्रो सोसाइटीलाई हामीले के दिइरहेछौँ भन्ने कुरा त्यो कुरालाई कसरी प्रेजेन्ट गर्ने त्यसलाई आर्टिस्टिक वेबाट देखाउन सकिने बाटो त्यस्तै कुराहरू पनि जस्तो लाग्छ मलाई चाहिँ. अब यही विषयमा चाहिँ जानकारी दिन यही विषयमा चाहिँ सचेत गराउन यही विषयमा चाहिँ शिक्षा दिनको लागि चाहिँ त्यही विषयगत रूपमा नै केही कथाहरू बुझिनु जरुरी छ मलाई लाग्छ. एउटा चलचित्र चाहिँ हाम्रो छाया भन्ने चलचित्र मनोज पण्डितले बनाउनु भएको थियो. त्यो साथै एउटा चाहिँ बालकलाई भएको त्यो सेक्सुअल एब्युजका कुरालाई उठाएको थियो कि. त्यो कुराले धेरै कुराले अभिभावकलाई एक खालको अवेर गराउने काम र बालबालिका त्यो एउटा निश्चित बुझ्न सक्ने उमेरको बालबालिकालाई पनि अवेर गराउने काम अलिकति त्यसै सचेतहरूले काम गरेको थियो. त्यो चाहिँ विषयगत रूपमा नै निश्चित एक खालको यही विषयमा नै काम गरिराख्ने एउटा सामाजिक संस्थाले चाहिँ त्यसमा लगानी गरेको भएर त्यो चलचित्र त्यसरी बनिएको थियो. अनि यस्तै खालको चलचित्रहरू पनि बनाउनु जरुरी छ. त्यसलाई चाहिँ कथात्मक तरिकाले फिक्सन हाल राखेर फिक्सनबाट चाहिँ कसरी त्यो कुरालाई चाहिँ त्यो यथार्थ कुरा हो नि त फ्याक्ट कुरा हामी फिक्सन फ्याक्ट फिक्सन भन्छ कि. फिक्सनबाट चाहिँ फ्याक्ट कुरालाई कसरी त्यो साहित्यमा लाने कसरी बालबालिकामा लाने भनेर सचेत हुन जरुरी छ फिल्म मेकरहरू चाहिँ.
फिल्महरूले बालबालिकाको यौन मनोविज्ञानलाई कसरी बुझाएका छन् ती बुझाएका कुराहरू पर्याप्त छन् कि छैनन् भनेर हामीसँग गुलाबी संवाद गरिदिनु भएकोमा फिल्म मेकर तथा स्टोरी टेलर केदार श्रेष्ठलाई धेरै धेरै धन्यवाद.
आजको छलफल तपाईँलाई कस्तो लाग्यो? अर्को एपिसोडमा पनि हामीले फिल्म र यौन तथा प्रजनन स्वास्थ्यलाई लिएर बहस गर्न आउने नै छौँ. त्यतिन्जेलसम्मको लागि गुलाबी सम्वादको यो एपिसोडबाट विदा माग्ने बेला भइसकेको छ. तपाईँलाई आफूलाई लागेको कुरा हामीलाई पठाउनको लागि हाम्रो इमेल रहेको छ गुलाबी सम्वाद @gmail.com gulabisambad@gmail.com इमेल गर्न सक्नुहुनेछ.
त्यस्तै हामी विभिन्न सोसल मिडियामा पनि उपलब्ध छौँ गुलाबी सम्वाद नामले. तपाईँले हामीलाई गुलाबी सम्वाद सर्च गरेर फेसबुक इन्स्टाग्राम एक्स जसलाई चाहिँ पहिला ट्विटर पनि भनिन्थ्यो लगायतका माध्यमहरूमा हामीसँग जोडिन कुराकानी गर्न र आफ्ना अनुभव भोगाईहरू सेयर गर्न सक्नुहुनेछ.
त्यसै गरी हाम्रो वेबसाइट रहेको छ www.gulabisambad.com, त्यहाँ पनि तपाईँले हाम्रो कार्यक्रम सुन्न अनि किशोर किशोरी भाइ बहिनीले लेख्नुभएका उहाँहरूको जीवन भोगाएका कुराहरू पनि पढ्न सक्नुहुनेछ।
त्यसै गरी तपाईँले हामीलाई पडकास्टर भन्ने एप मार्फत पनि सुन्न सक्नुहुनेछ, जहाँ चाहिँ तपाईँले गुलाबी सम्वाद सर्च गर्नुभयो भने हाम्रो नयाँ तथा पुराना एपिसोडहरू सुन्न सक्नुहुनेछ भने देशभरिका विभिन्न 48 रेडियो स्टेसनबाट पनि पडकास्ट सिरिज गुलाबी सम्वाद हरेक हप्ता प्रसारण भइराखेको छ। आफूलाई पाएक पर्ने रेडियो स्टेसनमा गएर हामीलाई सुन्न र आफ्नो प्रतिक्रियाहरू पठाउन नबिर्सिनु होला। त्यसै गरी तपाईँले हाम्रो पात्रो एप चलाउनुहुन्छ भने हाम्रो पात्रो एपमा पनि तपाईँले गुलाबी सम्वाद सुन्न सक्नुहुनेछ। हाम्रो पात्रो एपको अडियो सेक्सनमा तपाईँले गुलाबी सम्वाद सर्च गर्न सक्नुहुनेछ। यो जानकारी सँगै आजको लागि भने पडकास्ट सिरिज गुलाबी सम्वादको 2nd सिजनको 68 एपिसोडबाट सविता र करुणा बिदा माग्छौ। नमस्ते,
अर्को हप्ता फेरि भेट्नेछौँ।